نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير آیت نمبر 102 سے 110 سورة آل عمران آج کا ہمارا گول ہے اور کہہ لیجئے کہ سورة آل عمران کا سب سے اہم حصہ ہے اس وقت ہمارے سامنے میں کہہ سکتی ہوں کہ صرف ان 10 آیتوں پہ آج امت مسلمہ غور و فکر کر لے توجہ کر لے تو اللہ تعالیٰ کی رحمت آج بھی ویسے ہی برسے گی جیسے بدر سے لے کر تبوک تک برسی اور مکہ سے نکال کر اللہ نے مدینہ کی خوبصورت بستی آباد کروا دی مسلمانوں کے ذریعے آج بھی مسلمان ایسی ہی بستیاں آباد کر سکتے ہیں اور انسانیت کی دعائیں لے سکتے ہیں جیسے ہم نے کل کے سبق کے آخر میں پڑھا کہ تم تو دشمن تھے اللہ نے تمہیں بھائی بھائی بنا دیا آج بھی دیکھا جائے تو پوری دنیا میں لڑائیاں لگی ہوئی ہیں جنگیں ہیں کوئی کدھر خون ریزی ہے کہیں کو کچھ ہے لیکن کسی کو نہیں پتا کہ اس کا حل کس کے پاس ہے اور اس کا حل آپ کے اور میرے پاس ہے اللہ تعالیٰ ہمیں اس کا حق ادا کرنے کی توفیق عطا فرمائے اعوذ باللہ من الشیطان الرجیم یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ اہل ایمان اللہ کا تقوی اختیار کرو جتنا کہ اس سے تقوی کا حق ہے اور تمہیں ہرگز موت نہ آئے مگر فرما برداری کی حالت میں یہاں سے اس آیت سے سورۃ آل عمران کا نصف ثانی شروع ہو رہا ہے لکھئے پوری سورت کو اگر ہم دو حصوں میں ڈیوائیڈ کر دیں تو یہاں سے اب سیکنڈ ہاف شروع ہو رہا ہے جس کا پہلا حصہ دو رکوع پہ مشتمل ہے اگر آج آپ دیکھیں نا ابھی جو ہمارا ایک رکوع بھی نیا شروع ہو رہا ہے یہاں یہ اور اس سے اگلا رکوع یہ دونوں کو اگر آپ نوٹ کریں نا تو اس کی مواصلت بھی سورت بقرہ کے نصف اول میں ایک مرتبہ آیا تھا یا ایھا الذین آمنوا لا تقولوا راعنا وقولوا انظرنا واسمعوا بالکل یہ ربط ہے یعنی یہ چیزیں آپ کو مشکل لگیں آپ نہ بھی نوٹ کر سکے اٹس فائن بٹ یاد رکھیے اللہ کے قرآن میں غور و فکر کرنے سے اندر سے موتی ملتے ہیں تو سورۃ بقرہ اور آل عمران ایسے جیسے دو ندیاں ساتھ ساتھ چل رہی ہیں جہاں وہاں کوئی ایک ٹاپک آیا تھا یہاں دوسری طرف وہی ایک ٹاپک ادھر بھی دکھتا ہے پیچھے اللہ تعالیٰ نے ہمیں بتا دیا کہ یا ایھا الذین آمنوا ان تطیعوا فریقا من الذین اوتوا الکتاب یردوکم بعد ایمانکم کافرین آیت 100 میں ہم نے پڑھا بالکل وہاں راینا کا ذکر تھا لیکن اصل میں مسلمانوں سے خطاب 11 رکوع سے شروع ہو رہا ہے یہاں پر اصل میں امت کو تین کام لکھ لیں آج کے سبق کے بعد آپ کے پاس سہ نکاتی 3 پوائنٹس یا 3 نقطے دیے جا رہے ہیں لاہ عمل دیا جا رہا ہے کیونکہ اس امت کو اللہ تعالیٰ نے قیامت تک کے لیے باقی رکھنا ہے اس میں زوال بھی آئے گا پھر اللہ تعالیٰ ایسے اولو العزم اور با ہمت لوگ پیدا کرے گا جو پھر دین کی ریوائیول کریں گے مجدد ہوں گے ہر صدی کے بعد ایک ایسا شخص ضرور اٹھتا ہے حدیث سے بھی حوالہ ملتا ہے کہ جو دین کو پھر صاف کر دیتا ہے نکھار دیتا ہے جب تجدید دین کا کام ہوگا نا تو اس وقت سوسائٹی میں بے چینی ہوگی ڈائنامک سنا ہوگا آپ نے ایک لفظ جب بہت انقلاب آتا ہے نا تو گھروں میں لڑائیاں بھی ہوں گی بیویاں قرآن پڑھ کے جائیں گی گھر جا کے میاں سے کہیں گی ہم ٹھیک نہیں کر رہے تو میاں پریشان ہو جائیں گے شادی میں جائیں گے آپ کہیں گے شادی تو ٹھیک نہیں ہو رہی یہ تو سنت کے مطابق نہیں ہے آپ ربیع الاول کا پروگرام سن کے جائیں گے آپ کہیں گے نبی صلی اللہ علیہ وسلم کے تو آخری 13 دن بڑے دکھ اور کرب میں اور تکلیف میں گزرے ہم تو 12 ربیع الاول پہ جھنڈیاں لگاتے اور پھول بوٹے بناتے بات سمجھ گئے نا یہ سوچ جب آتی ہے نا جس طرح بالکل آج کا دور ہے جو میرا آپ کا اس وقت گزر رہے نا ہم بالکل اسی ایک ڈائنامکزم سے گزر رہے ہیں کہ جس وقت چیزیں چینج ہو رہی ہیں میں آپ کو مثال دیتی ہوں کہ آپ اس کمرے میں سے یہ کرسیاں ہٹا کر اب اس کی جگہ صوفے لانا چاہتے ہیں جس دن صوفوں کا شپمنٹ آ جائے گا تو اس دن آپ مجھے بتا سکتے ہیں کہ یہ کرسیاں اٹھا کے صوفے رکھنے والا دن کیسا ہوگا آپ کے لیے سو میس اپ ٹائرنگ تکلیف ہوگی آپ کو کچھ سمجھ نہیں آ رہی ہوگی خوشی ہوگی کہ آج کے بعد صوفوں پہ بیٹھیں گے بٹ یہ وقت آپ کے لیے بہت مشکل ہوگا بس میں اور آپ ان خوش قسمت لوگوں میں سے واللہ ہی خوش قسمت ہے آپ لوگ کہتے ہیں نبی صلی اللہ علیہ وسلم کے دور میں ہوتے تو کتنے خوش قسمت ہیں سنیں اپنے لوگوں سے یہ بات ہوتا میں سگے مدینہ تو اچھا تھا ڈبویا مجھے انسان ہونے میں یہ ایک سلام پڑھ رہا تھا کوئی نبی صلی اللہ علیہ وسلم پہ اس میں یہ بات کہہ رہا تھا کہ میں مدینہ کی گلیوں کا کتا ہوتا تو یہ بہتر تھا یہ مجھے انسان بنا کے اللہ نے کیا مشکل میں ڈال دیا نعوذ باللہ یہ میرے پاس لکھی ہوئی ہے پورا سلام ہے اس کے اندر تو یاد رکھیے گا کہ نبی صلی اللہ علیہ وسلم کے دور میں آپ ہوتے تو اللہ نہ کرے ابو جہل ہوتے، ابو لہب ہوتے، اور اگر آپ عبداللہ بن ابی ہوتے، تینوں کردار ہیں، اگر تینوں کے پیچھے تین ڈفرینٹ سوچے ہیں تو اس سے بہتر ہے کہ آپ آج ہو گئے. لیکن آج کا وہی دور ہے کہ جس میں دوبارہ ہم اجنبی بن گئے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ دین اجنبیت سے شروع ہوا تھا اور ایک دن آئے گا کہ دوبارہ اجنبی ہوگا، لیکن فتوبہ للغربا، ایسے اجنبی بن جانے والوں کے لیے خوشخبری ہیں. واللہ ہی آج ہم اجنبی ہیں. خاندانوں میں جا کے دیکھیے، آپ کو لوگ ایسے ہمنکوں کی طرح دیکھیں گے. آپ شادی کا ذرا اسلامی طریقہ تو بتائیں، آپ لوگوں کو بچے کی تربیت کا طریقہ تو بتائیں. تجارت میں آپ کہہ دیں ہاں یہ کمی بیشیاں، لوگ آپ کہیں گے یہ پتہ نہیں کس سیارے سے اتر کر آ گئے ہیں. جو ٹھیک بات کہتا ہے وہ لوگوں کو ایکسٹریمسٹ لگتا ہے، اور جو دنیا کے رنگ میں رنگے ہیں وہ کہتے ہیں بہت لبرلز ہیں. بالکل ایسے وقت میں جس چیز کی ضرورت ہوتی ہے اس کا ذکر ادھر موجود ہے کہ یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ، اے ایمان والو اللہ سے اتنا ڈر جاؤ، ویسے ڈر جاؤ، اس طرح کا ڈرو جیسا کہ اس سے ڈرنے کا حق ہے. اللہ سبحانہ تعالیٰ کا تقویٰ ہی وہ نیکی کرواتا ہے جو آپ میں دنیا کے کسی انسان کو مجبور کر کے، اس پہ غصہ کر کے، اس کو پیار کا لالچ دے کر نہیں کرا سکتے. اور اگر آپ دیکھیں گے نا تو یہ آیت 102, 103 and 104، یہ تین آیتیں اگر آپ جمع کر لینا تو دوسری طرف بالکل سورۃ الاسر کا جو مفہوم تھا نا، وَلَيَسْرِنَّ الْإِنسَانَ لَفِي خُسْرٍ إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ، جیسے وہ جامع آیتیں نا ویسے ادھر یہ بھی موجود ہیں. یہ اللہ سبحانہ تعالیٰ نے امت کو ایک تین نقطے دیے کہ اگر یہ کر لو گے تو کرو. تو سب سے پہلا کام جو کرنا ہے وہ کیا ہے؟ شخصیت سازی. آج مجھے آپ کو کیا کرنا ہے؟ کردار سازی، پرسنالٹی گرومنگ. کس کی؟ سب سے پہلے اپنی. ہم شور مچائیں، سیاستدانوں کی باتیں کریں، لطیفے بنائیں، گلوکاروں کا مذاق کریں، اداکاروں کا مذاق کریں، مولویوں کے لطیفے بنائیں، کوئی فائدہ نہیں. نبی صلی اللہ علیہ وسلم نے جو تین کام کیے تھے اس میں سب سے بڑا کام اپنے افراد تیار کیے تھے. آج ہم عمارتیں بنا لیتے ہیں، افراد نہیں ہوتے. آج ہمارے پاس این جی اوز بن جاتی ہے لیکن این جی اوز کو چلانے والا کوئی نہیں ہوتا. ہمارے پاس مسجدیں بن جاتی ہیں، اس کی شورا، اس کا نظام چلانے والا کوئی نہیں ہوتا. کردار نہیں ہے. اور کردار سازی کے اندر جو سب سے خوبصورت چیز ہے وہ اللہ کا تقویٰ. تقویٰ کیا ہے؟ گرگٹ کی طرح رنگ بدلتی ہوئی چیز. وقت پڑھنے پہ یہ صبر میں ڈھلے گا، وقت پڑھنے میں یہ شکر میں ڈھلے گا، وقت پڑھنے میں یہ نماز بن جاتا ہے، وقت پڑھنے میں یہ روزہ بن جائے گا، اور وقت پڑھنے میں یہ اللہ کی رضا کے مقابلے میں سب سے بے نیازی. اور تقویٰ ہوگا تو کھڑے ہوں گے تو استقامت ہو جائے گی. ہر وقت ہر حال میں اللہ کا بندہ بننا یہ متقی کی علامت ہے. وقت کا اور ماحول کا انسان نمائندہ نہیں بنتا. چلو تم ایسا جیسا ہو دیس، وقتی مسلمان نہیں ہوتا. میں نے تو جتنا بھی غور و فکر کیا ہے صحابہ کے اور ہمارے ایمان میں بنیادی فرق یہ ہے کہ صحابہ کرام 24 آورز اور 7 ڈیز اے ویک کے مسلم تھے. ہم سیزنل مسلم ہیں. ہمارا رمضان کا تقویٰ اور، عید کے دن کا تقویٰ اور، خوشیوں کا تقویٰ اور، غموں کا تقویٰ اور، ہماری جوانی کا تقویٰ اور، ہمارے بڑھاپے کا تقویٰ اور. ہم غریب تھے تو تقویٰ اور تھا، امیر ہو گئے ہیں تقویٰ اور ہے. یعنی ہمارا تقویٰ سٹیبل نہیں ہے. بلڈ پریشر جیسے اوپر نیچے ہو تو بہت خطرناک چیز ہوتی ہے. اور آپ دیکھیے کہ تقویٰ کا لفظ ہم شروع سے پڑھتے آ رہے ہیں نا، سورت فاتحہ سے یہ چیز چلتی آ رہی تھی کہ وہ قافیہ سے ہوتا ہے، کسی چیز کی حفاظت کرنا، نگہداشت کرنا، تکلیف دہ چیزوں سے بچانا. گھوڑے کے پاؤں کے نیچے اگر وہ سم نہ لگے ہو نا تو گھوڑا چل نہیں سکتا، درد محسوس ہوتا ہے، اسی لیے اس کے نیچے ایک لکڑی سی لگا دیتے ہیں، اس کے لیے بھی یہی لفظ آتا ہے. مجھے آپ کو اپنے آپ کو بچانا ہے. یاد رکھیے دنیا کی اس دلدل میں میں اور آپ بہت جلدی پھسل جاتے ہیں. اتنی جلدی ہمارا تقویٰ ہمارے ہاتھ سے گرتا ہے کہ ہم اپنے آپ کو سنبھال نہیں پاتے اور پھسلتے ہیں. میں تقویٰ کو سوچتی ہوں نا میرے ذمہ سلپری زمین آتی ہے. جس دن سنو میلٹ ہوتی ہے یا ٹیمپریچر ڈاؤن اور اپ ہوتا ہے تو کیا کہتے ہیں آپ اس کو؟ کیا بن جاتا ہے؟ گلت، سلپری ہو جاتا ہے نا. کتنے لوگ گرتے ہیں؟ یہ ہے صراط مستقیم. صراط مستقیم پہ پھسلن ہے. ہم سب اس دنیا میں جس چیز پہ سب سے زیادہ محنت کریں وہ کیا ہے؟ کہ میں ہر حال کا مسلمان رہوں. اسلام کے احکام اور فرائض کو بجا طور پہ پورا لانا، یہ ہے حق تقاتہ. اللہ کی منع کی ہوئی چیزوں سے دور رہنا یہ ہے حق کا تکاتی. آپ کو جب یہ آیت نازل ہوئی تو صحابہ کا حال کیا تھا؟ آج کی زبان میں ہم کہہ سکتے ہیں ان کے پیٹ میں بل پھر ہو گئے, گھبرا گئے اس آیت کو سن کر. حتیٰ کہ پھر اللہ تعالیٰ نے آیت اتاری, فتق اللہ مستتا تم, چلو اپنی طاقت کے مطابق تو ڈرو. تو نہ وہ منسوخ ہے بات نہ یہ منسوخ ہے, یعنی اللہ نے اس کو اور کھول کے بیان کر دیا کہ تم اللہ کی شان کا حق ادا نہیں کر سکتے. اتق اللہ حق کا تکاتی ہی مستتا تم, جتنا جیسے کر سکو. اور یاد رکھیے کہ یہ جس کو مل گیا وہ دنیا کا بھی بادشاہ اور جنت بھی اللہ سبحان اللہ دے گا. اللہ تعالیٰ کے وعدے بڑے سچے ہیں. کس کو کہا جا رہا ہے؟ مجھے اور آپ کو, آمنو والے. ابھی خلاصہ کرتے ہوئے آگے چلتے ہیں, ابھی بہت کچھ آئے گا اندر. حق کا تکاتی ہی حق ہو گیا تقویٰ کا, آپ اپنے اوپر لیں. پولیس سے آپ اتنا ڈریں جتنا آپ کا دل کرے, اتنا نہ ڈرے جتنا اسے ڈرنے کا حق ہے. یہی گورنمنٹ کے رولز کی بات ہے, یہی کسی ملک میں رہتے ہوئے دنیا کے معاملات ہوں یا دین کے ہوں, آپ دیکھیے کوئی کیا کہے گا. پورا ڈرو. آپ کا بچہ آپ سے صرف اتنا ڈرے جتنا اس کا دل کرتا ہے, تب ڈرے جب اس کا دل کرے. تو آپ کیا کہیں گے کہ بیٹا آپ نے مجھے کھیل سمجھا ہوا ہے, کبھی آپ میرے سے ڈرتے ہیں اور کبھی آپ میرے سے بالکل نہیں ڈرتے. حضرت ابن مسعود رضی اللہ عنہ سے لوگوں نے پوچھا کہ اللہ سے ڈرنے کا حق ادا کیسے ہو سکتا ہے, ہم تو کسی دنیا کے انسان سے ڈرنے کا حق نہیں ادا کر پاتے, تو اللہ تو بڑی ہستی ہے. تو جواب دیا انہوں نے, کہنے لگے کہ اللہ کا ذکر کیا جائے, اس کو بھلایا نہ جائے. پوچھے خود سے, اللہ کا ذکر کیا جائے بھلایا نہ جائے, دوسری بات اللہ کا شکر ادا کیا جائے اس کی ناشکری نہ کی جائے, اور تیسری بات کہ اللہ کی اطاعت کی جائے اور اس کی نافرمانی نہ کی جائے. ذرا ان تینوں پلڑوں میں خود کو بٹھا کر دیکھیں, میری زبان ذکر سے تر ہوتی ہے کیا؟ میرا دل شکر کے خوشی کے موقع پہ شکر کا رویہ اختیار کرتی ہوں یا ناشکری کا, اور اطاعت کرتی ہوں کہ نافرمانی کرتی ہوں؟ اسی طرح ابن عباس نے حق کا تکاتی ہی کی تفسیر کیا کی, کہتے ہیں کہ اللہ کی راہ میں جہاد کریں جیسا کہ جہاد کا حق ہے. پہلی بات, آپ اس کو چار نمبر بھی دے سکتے ہیں, تین باتیں ابن مسعود کے کال سے مل گئیں, اب ابن عباس سے آپ کو ملیں گی انشاءاللہ. چوتھی بات کیا ہوئی, جہاد کا حق ہے وہ دیا جائے, یعنی اللہ کے رستے میں اتنی محنت کرو جتنی محنت کرنے کا حق ہے. پانچویں بات, اللہ کے بارے میں کسی ملامت کرنے والے کی ملامت سے نہ ڈریں. آج ہمارا پاکستانی انڈین کلچر تو ملامت سے ڈرتا ہے, اللہ سے نہیں ڈرتا. لوگ کیا کہیں گے, باتیں کریں گے, اور یہ آپ پڑھیں گے انشاءاللہ سورت مائدہ میں, ولا تخافون لومت لائم. کسی نے کہا, جب سے لوگوں سے ڈرنا چھوڑا ہے دنیا میں آ گئی ہوں. لرز لرز جاتے ہیں, ہائے وہ نہ ناراض ہو جائے, ہائے فلان نہ روٹ جائے, فلان نہ باتیں کرے, لوگ کیا کہیں گے, لمبی قمیضوں کا رواج نہیں ہے, اس نے لمبی پہنی ہوئی ہے, چھوٹی کا رواج نہیں ہے, یہ چھوٹی پہن کے آ گئی, یہ کیسی, سارا دن خوف میں رہتے ہیں. تو کہا ملامت نہ کریں. چھٹی چیز نوٹ کریے گا, کہتے ہیں انصاف کے ساتھ اللہ کے لیے کھڑے ہوں. اگرچہ اپنے خلاف اور اپنے ماں باپ کے خلاف بھی انصاف کرنا پڑے تو انصاف کا دامن نہ چھوڑیں. ماں اور بھابھی کی لڑائی ہو جائے تو اگر حق پہ بھابھی ہے تو اس کا ساتھ دیجئے, ماں سے بدتمیزی نہ کریں لیکن امی کو سمجھا دیں کہ امی بھابھی کی بات ٹھیک ہے, یعنی آپ غلط کی ساتھ نہ دیں حق کا ساتھ دیں. اللہ تعالیٰ سے ڈرنے کا حق ادا کرنے کے تقاضے کیا ہیں؟ کہ ایک انسان اللہ تعالیٰ کی بڑائی دل میں رکھے اور جن چیزوں سے اللہ تعالیٰ نے روکا اس سے پوری طرح رک جائے. پھر آگے دیکھیے گا, ولا تموتن, دیکھیے ایسے نہیں لگ رہا کہ بندہ خود مرتا, نہ تم کو موت آئے. اب تموتن گرامر میں اگر لے جاؤں تو اس میں بہت کچھ نکل آئے گا, لیکن بالکل اردو کے ترجمے سے بھی یہ انداز آپ کو مجھے سمجھ آ رہا ہے کہ تم کو موت نہ آئے. اس سے کیا پتا چلتا ہے, یعنی اللہ سبحانہ تعالیٰ ہی بندے کو مارتے ہیں, تموتون بھی ہو سکتا تھا اس کی جگہ, لیکن مطلب یہ ہے کہ ایک موت کسی وقت بھی آ سکتی ہے, لہذا اللہ واندو مسلمون. ہر لمحے ہر کام کرتے وقت یہ سوچ لو کہ اگر اس وقت موت آ گئی تو کیا کروں گا. نبی صلی اللہ علیہ وسلم کے ایک حدیث کا بہت پیارا خلاصہ ہے, آپ نے فرمایا کہ جیسی تمہاری زندگی ہوگی نا ویسی ہی موت آئے گی. میں بہت امید کر سکتی ہوں, پریڈکٹ کر سکتی ہوں اپنے بارے میں بھی اور اپنے ارد گرد والوں کے بارے میں بھی کہ ان کو موت کیسے آئے گی. کوئی کاروباری ہے نا تو کاروبار میں بھاگ رہا ہوگا تو موت آ سکتی ہے. کوئی روزے رکھتا ہے بہت تو روزے رکھ کے میں امید ہے روزے کی حالت میں موت آئے گی. کوئی دنیا میں بہت بھاگ رہا ہے تو ادھر موت آئے گی. फरमाया जिस पे तुम्हें मौत आएगी कल क़यामत के दिन उसी में उठाए जाओगे। तीन चीज़ें हैं, जैसा जियोगे वैसा मरोगे और जिस हाल पे मरोगे कल उसी पे उठाए जाओगे। फरमाया हत्ता के अगर कोई जानी जिना करते हुए मर गया तो क़यामत के दिन वो जिना करते हुए उठाया जाएगा। कितनी खतरनाक बात है, कितना बड़ा डरावा है अगर मैं और आप अपने ऊपर लेकर सोचें तो। हमें तो हर लम्हे अपनी मौत को याद रखना है, हर लम्हे। कभी भी डोंट बी केयरलेस, यानी मैं इन जुमलों को कहूँ ना तो मुझे लगता है केयरलेस एटीट्यूड मुसलमान को नहीं सूट करता। इट्स ओके, एक ही बात है। फिर क्या होता है, खुशी का मौका है, एक वक्त की बात है। वो दो लोग दिखाए हुए थे, एक छोटी सा क्लिप था कि एक दो दोस्त हैं, एक दाढ़ी वाला एक ऐसे यंग से लड़के, तो बातें कर रहे हैं तो इतने में अजान होती है। तो जो अच्छा दोस्त है वो उसको कहता है चलो भाई नमाज पढ़ते हैं। अरे नहीं 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 मुझे जल्दी है, पहले बड़े रिलैक्स बात कर रहा था, उसने नहीं मुझे जल्दी है मैं घर जाके पढ़ूंगा। खैर उसने कहा ठीक है मैं जा रहा हूँ। वो गया, इतने में वो पीछे गया तो इसको पीछे से एकदम गाड़ी के चिरचिराने की आवाज़ आई। तो देखा तो वही दोस्त जो अभी जल्दी करके जा रहा है वो रोड क्रॉस कर रहा है, तो गाड़ी उसको ले गई। किसको पता है कब क्या होगा, हर लम्हे सोचो। और याद रखिए मोमिन की जिंदगी में गुनाह का एक लम्हा नहीं होता, वो अल्लाह की नाकदरी का लम्हा होता है, वो उस बड़ी जात को नाराज कर दे। आपको मैंने वो वाक्य भी सुनाया था एक जगह, शायद आपको या पिछली क्लास वालों को, कि एक बच्ची थी और ये अरब मुल्क में ये रियल में वाक्य पेश आया था। इसकी मेरे पास कहीं ना कहीं लिखी भी है कहानी, कि शादी का मौका था और मगरिब की नमाज का वक्त हुआ, तो लड़की जब तैयार हो के आई अंदर हॉल में लेके जाने लगे तो कहने लगी कि मैंने तो नमाज पढ़नी है। तो माँ ने कहा कि ये कोई नमाज का वक्त है, इतनी मेहनत से कपड़े तुम्हारे सेट हुए। कहती जो मर्जी है। कहती अच्छा फिर चलो पढ़ो जल्दी से। कहती नहीं मेरा तो वजू ही नहीं है, वजू टूट गया। अब तो माँ बेहोशी हुई होगी ना, कितना पैसा लगा। उसने कहा जो मर्जी ये कर करा ले। उसने कहा मेरी खुशी का दिन है तो मैं ये करूं। उसने कहा तुम्हारा मुंह खराब हो जाएगा। तो उसने कहा जो मैंने चेहरा अल्लाह को दिखाना है उसका क्या होगा। खैर किस्सा मुख्तसर, उसने वजू किया, नमाज पढ़ी, नमाज के बाद जब उसको वापस ला रहे थे स्टेज के पास वहीं गिरी जान दे दी। तो अगर वो नमाज के बगैर अभी स्टेज पे बैठी होती तो नमाज तो अल्लाह ने पूछनी थी ना। वला तमूतुन इल्ला वअंतुम मुस्लिमून। आप नोट करें, अल्लाह ताला ने मुझे आपको जो हमारी मौत का वक्त नहीं बताया ना, उसमें ये राज है कि ला तमूतुन इल्ला वअंतुम मुस्लिमून। वरना हम इतने होशियार हैं, हम मौत से एक दो दिन पहले शुरू हो जाएंगे नमाजें पढ़नी, रोजे रखने शुरू कर देंगे। अल्लाह सुभान ताला कहते हैं अपनी सेहत के जमाने में इस्लाम की हिफाजत करो, अपने आप को हर वक्त रखो, मौत पे भी अल्लाह इस्तकामत देगा। बड़ी खूबसूरत रिवायत है मुस्नद अहमद की। लोग बैतुल्लाह का तवाफ कर रहे थे, इब्ने अब्बास भी वहां मौजूद थे, इनके हाथ में लकड़ी थी। बयान फरमाने लगे कि रसूलुल्लाह ने इस आयत की तिलावत की, फिर फरमाया अगर जक्कूम का एक कतरा भी दुनिया में गिरा दिया जाए तो दुनिया वालों की हर खाने वाली चीज खराब हो जाए, कोई चीज खा पी ना सके। फिर ख्याल करो कि इन जहन्नमियों का क्या हाल होगा जिनका खाना पीना ही ये जक्कूम होगा। हदीस में कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जो शख्स जहन्नम से अलग होना और जन्नत में जाना चाहता हो इसे चाहिए कि मरते दम तक अल्लाह ताला पर और आखिरत के दिन पर ईमान रखे और लोगों से वो बर्ताव करे जिसे वो खुद अपने लिए चाहता हो। मुस्नद अहमद की रिवायत है। सुनने के पानी से लिखने वाली बातें। इसी तरह से जाबर कहते हैं कि नबी सल्लम की जुबानी आपके इंतकाल से सिर्फ 3 रोज पहले मैंने सुना कि अल्लाह के नबी ने फरमाया मौत के वक्त अल्लाह ताला से नेक गुमान रखना। ये मुस्लिम की रिवायत है। तो अल्लाह ताला हमें खालिस मुसलमान बना दे, इसके लिए आज प्रैक्टिस करनी पड़ेगी। अच्छा हमारे कल्चर में एक बड़ी दुआ दी जाती है कि मौत के वक्त कलमा नसीब हो, फेवरेट दुआ है हमारी। कोई ये क्यों नहीं कहता कि जिंदगी में कलमे के तकाजे नसीब हो, ये कोई बात कम है। जो जिंदगी इस्लाम के मुताबिक गुजारेगा ना मौत ईमान पे आएगी इंशाल्लाह। और इमाम इब्ने कय्यम का कॉल कई दफा कोट किया आपके साथ कि कहते हैं कि सारी जिंदगी ईमान वाले के दिल में कलमा होता है, अल्लाह की मोहब्बत और बंदे के रूहे रूहे में होती है। मौत के वक्त फरिश्ते को देखकर खौफ की वजह से जुबान पे आ जाता है। जैसे अल्लाह ना करे घर में चोर आ जाए तो क्या कहते हैं, वो ले लो चाबियां उधर पड़ी, वो ले लो मेरी जान छोड़ दो। खौफ में बंदा सच बोलता है। आप किसी के खौफ से घबरा जाएंगे ना, क्या आप कोई पूछ ले डर के सच बता देंगे, बाद में चाहे बात बदल लें, है ना। इसी तरह मौत के फरिश्ते को देखकर उसी की जुबान पे ला इलाहा इल्लल्लाह आएगा जिसकी जिंदगी में हक का तुकाती ही था, अल्लाह का तकवा था। चलिए एक बात हो गई, अभी इस पे रुकते हैं, अब अगले पे चलते हैं, क्योंकि इसमें 3 चीजें आपको मुझे दिखेंगी। पहली चीज का खुलासा क्या निकला कि हमने सबने ऐसा किरदार बनाना है, अपना भी अपने बच्चों का भी, कभी मत कहें मामा डांटेंगी, बाबा डांटेंगे, फलां को पता लग जाएगा, दोस्तों को नहीं, बच्चों को सिखाइए बेटा अल्लाह देख रहा है। और सूरह लुकमान में आप पढ़ेंगे कि उन्होंने क्या कहा था कि बच्चे अगर एक पहाड़ की तह में भी अगर राई के दाने बराबर भी चीज होगी अल्लाह ताला उसको निकाल लाएगा। बस वो बच्चे हैं, नहीं समझ होती, हर चीज को अपनी समझते हैं, किसी का पेन ले आए, किसी का शार्पनर ले आए, तो उस वक्त उनको अच्छे तरीके से आप समझाएंगे तो इंशाल्लाह उनको फायदा होगा। किरदार बहुत मजबूत होना चाहिए और हकीकत यह है कि तकवा ही वो चीज है जो बंदे को संभालता है। दूसरी चीज आयत 103, वातसिमु बिहब्लिल्लाहि जमीया, अल्लाह की रस्सी को मजबूती से थाम लो, वला तफर्रकू, और तफरके में ना पड़ो, यानी अल्लाह की रस्सी को मजबूती से थाम लो और तफरकों में ना पड़ो। कैसे ना पढ़ो, क्या ना करो, मुराद ये है कि अल्लाह ने जो तुम्हें दीन दिया उसको ले लो। साथ ही आगे तीसरी बात कर दी, वज़कुरु नेमत अल्लाह अलैकुम, और याद करो अल्लाह की नेमत जो तुम पर है, इस कुंतुम आदान, जब तुम के दुश्मन थे, आदा अदुव की जमा, फअल्लफ़ बैन कुलूबिकुम, फिर उसने तुम्हारे दिलों के अंदर उल्फत पैदा कर दी, फअसबहतुम बिनेमतिही इख्वाना, बस तुम अल्लाह के फजलो करम से भाई भाई बन गए, और वकुंतुम अला शफा खुफरते मिनन नार, तुम तो आग के घड़े के किनारे तक पहुंच गए थे। कैसे लड़ लड़ के आपस में इख्तलाफात करके, मुराद जाए के गिरने ही वाले थे, फन कजकुम मिनहा, तो अल्लाह ने तुम्हें इससे बचा लिया। क्यों? कजालिका युबय्यिनुल्लाहु लकुम आयातिही, इसी तरह अल्लाह ताला तुम्हारे लिए अपनी आयात वाजे कर रहा है। यानी ये आयतें सिर्फ कुरान हनी में पढ़ने वाली नहीं है, समझने वाली है, बयान करता है। क्यों? लअल्लकुम तहतदून, ताकि तुम सही राह पर कायम हो। आप देखिए कि अल्लाह ताला ने इन दो आयत में जो ऊपर शुरू हुई बात, वातसिमु, जरा से इस लफ्ज को समझते हैं, पीछे भी ये बात आई है एहतसाम के में, वातसिमु का लफ्ज है ना आयन स्वाद मीम से, असमा, असमा कल के सबक में भी था हमारे सामने, यहाँ दोबारा आ गया, और खूबसूरत लफ्ज है। असमा कहते हैं बचाने को। इस्मत का लफ्ज उर्दू में आपने सुना, हम लोग बोलते हैं फलां की इस्मत, इज्जत की तरफ इशारा, वो भी यही लफ्ज है। इसका लफ्जी माना होता है रोकना या मना करना, किसी चीज को बांधना। गर्दन के पट्टे को भी असमा कहते हैं। इसकी फिर जमा है आसाम और अल एसाम। महमल की उस रस्सी को कहते हैं जो कि महमल को जमाने के लिए एक तरफ बांध दी जाती है। क्या पता चला कि वा तसीमो, जमा का सीगा है, तुम सब मिलके थाम लो, किसको? बिहब्लिल्लाह, अल्लाह की रस्सी को। हबल किसको कहते हैं? हेबाल का लफ्ज आप पढ़ेंगे आगे इंशाल्लाह, जमा में आएगा, मूसा अलैहिस्सलाम के मुकाबले के जो जादूगर थे उनके लिए। तो हबल कहते हैं बांधने की चीज को, रस्सी। अच्छा आप नोट करें, अकल के लिए बांधने का लफ्ज इकाल, रस्सी बांधना, टाई अप करना, ये बहुत लफ्ज अरबी में इस्तेमाल हो रहा है ना। कि अल्लाह ताला कहते हैं तुम एक आजाद इंसान नहीं हो, तुम्हारे पास सब कुछ है, तुम्हें अल्लाह ताला ने जो कुछ दिया हुआ है वो सब कुछ इसी तरह से है। फिर इसी तरह से आप देखिए कि रस्सी ही से मुराद अहद है, अहद की रस्सी होती है ना। आप किसी से कमिटमेंट करते हैं, आई विल डू दिस, बस आपने उसको एक रस्सी से बांध दिया। जिस तरह आप कहते हैं कि आपने उसको अपनी सोचों में रख लिया, आपसे वो एक्सपेक्ट करने लग गया, ठीक है, लेकिन बाद में आप वो काम नहीं करेंगे तो गोया के वो एतमाद की रस्सी जो है वो टूटने लग जाएगी। फिर इसी तरह से जिम्मा और अमान के लिए भी यही लफ्ज आता है। यहां इससे क्या मुराद है? वातसिमु बिहब्लिल्लाह, हबल कहते हैं रस्सी को। हजरत इब्ने अब्बास रजी अल्लाह अन्हु ने इसकी बहुत ही खूबसूरत तारीफ की है, कहते हैं, पहले उर्दू में बता देती हैं आपको, कहते हैं कि हबलुल्लाह क्या है? अल्लाह की रस्सी जिसको उसने आसमान से गिराया हुआ, और वो कुरान है। हबलुल्लाहिल मतीन, अल्लाह की वो मजबूत रस्सी जो उसने आसमान से गिराई, वो कौन सी है? कुरान। याद रखिएगा, यहां उम्मत मुस्लिमा को दूसरा नुक्ता समझाया जा रहा है, आपस की फूट खत्म कर दो। पहली चीज तकवा और दूसरी चीज इत्तेहाद। तफरके बाजी छोड़ दो। तफरके बाजी से बचने का एक ही रास्ता है कि सब मिलकर अल्लाह की रस्सी को थाम लो। और अल्लाह की रस्सी क्या है? अल्लाह की किताब, अल्लाह का कुरान। आप इमेजिन कीजिए, अगर आप सारे जितने भी लोग यहाँ बैठे हैं, अगर आपके सामने यहाँ तीन चार रस्सियां लटका दी जाएं छत से, तो क्या होगा? आप में से कुछ लोग एक रस्सी को पकड़ लेंगे, कुछ दूसरी को पकड़ेंगे, पकड़ने पकड़ने में हो सकता है कि झगड़ा हो जाए, नहीं पकड़ सकेंगे ना सारे। कोई कहेगा मेरी रस्सी लंबी, कोई कहेगा मेरी छोटी, कोई कुछ ना कुछ होगा। अगर ये किया जाए कि उन चारों रस्सियों को जमा करके एक बड़ा सा लूप बनाया जाए, आप देखिए कि अगर छत से ये रस्सी फेंकी जाए, अब ये एक रस्सी है ना, कितने लोग इसको पकड़ेंगे आप में से, जिस जिसका हाथ जहाँ आएगा, सारों का हाथ तो नहीं आ रहा ना इसके ऊपर। लेकिन अगर मैं इस रस्सी के सिरे को पकड़ूं और ये एक लूप बना दूं और आप इसको ऐसे गिरा दें, तो ज्यादा लोग होंगे ना, रस्सी को बड़ा कर दिया, ये लिखा हुआ इधर। यहां से असल में एक बहुत बुनियादी नुक्ता समझ आता है, और वो क्या है कि अगर तुम शरीयत की रस्सी को थामना चाहते हो तो वुसअत नजरी लेकर आओ, वुसअत कल्बी लेकर आओ। यहां बात तो सारी अंसार मदीना से हो रही है ना, औस और खजरज थे, आपस में लड़ते झगड़ते थे, अल्लाह सुबहाना ताला ने किस तरीके से उनको ये सब कुछ दिया कि उनके आपस की लड़ाइयां झगड़े खत्म कर दिए। इस तरीके से ये बातें होती रही कि वो कल तक का एक दूसरे के खून के प्यासे थे। अल्लाह ताला ने कहा नहीं, वातसिमु बिहब्लिल्लाहि जमीअ वला तफर्रकु, तफर्को में ना पड़ो, मिलजुल कर इस काम को करो। आप देखिए कि आयत 101 में हमने पढ़ा था, वमै यातसिम बिल्ला, वहां लफ्ज अल्लाह था, वहां अल्लाह को पकड़ना था। अल्लाह को कैसे पकड़ेंगे? अल्लाह की रस्सी को पकड़कर। फकद हुदी इला सिरात मुस्तकीम था, क्या पता चला सारे फिरके बाजियों और इख्तलाफात का हल, अल्लाह की इस किताब को पकड़ लो। इंशाल्लाह सूरह हज के आखिर में भी हम पढ़ेंगे, वातसिमु बिल्ला, अल्लाह से चिमट जाओ। अब अल्लाह से कैसे चिमटे? अल्लाह की रस्सी से चिमट जाएं, उसको मजबूत पकड़ ले, और ये कुरान का इल्म आम करने से होगा। आज के दौर का सबसे बड़ा जिहाद, लोगों को कुरान सिखाएं, लोगों के अंदर ये तलब पैदा करें कि कुरान के पढ़ने का जितना उनको शौक है, कुरान खत्म करने का शौक है, उसी तरह इसको समझने का भी शौक आए। और यही चीज सारी उम्मत को एक जगह जोड़ेगी, क्योंकि अल्लाह की तरफ से ही आया है। आप देखिए कि इंसानों में इज्तमाईयत जानवरों के गल्लों की तरह नहीं हो सकती कि भेड़ बकरियों का एक बड़ा सा रेवड़ है और एक चरवाहा लकड़ी लेकर सबको हांक रहा है। इंसानों को जमा करना बहुत मुश्किल है, उनके जहन फर्क, उनकी सोचे फर्क, ब्रॉटअप फर्क है, नजरियात फर्क है। इसके लिए जरूरी है कि नुक्ता नजर एक हो, पॉइंट ऑफ एक्शन एक हो, हर एक ही रंग में रंगे हों। बाज लोगों ने कौमियत के नाम पर लोगों को जमा किया, पाकिस्तानीज कितने को लोग उसमें जमेंगे जो पाकिस्तान में होंगे, बाकी किधर जाएंगे? कोई पंजाबी, कोई सिंधी, नहीं, एक ऐसी सोच होनी चाहिए जो सबको जोड़ दे। हजरत अली रजी अल्लाह अन्हु ने फरमाया कि वहुवा हब्लुल्लाहिल मतीन। इब्ने मसूद रजी अल्लाह अन्हु कहते हैं, किताबुल्लाही हब्लुन ममदूदुन मिनस समाई इलल अर्द। यही मैंने आपको भी उर्दू में बताया कि अल्लाह की किताब वो रस्सी है जो आसमान से लटकाई गई और वो जमीन की तरफ तनी हुई है। अल्लाह के नबी ने फरमाया, अबशिरू अबशिरू, खुशखबरी दो, खुशखबरी दो, यानी खुशियां मनाओ, खुशियां मनाओ। फ़इन्ना हाज़ल कुरआन सबबुन, क्योंकि ये कुरान एक सबब है, वास्ता है। कैसे? तरफ़ुहु बियदिल्लाही, इसका एक सिरा अल्लाह के हाथ में है, व तरफ़ुहु बियदीकुम, और एक सिरा तुम्हारे हाथ में। जरा अपने सामने रखे हुए कुरान को छुए, टच करें और महसूस करें कि इसका दूसरा सिरा किधर है, अल्लाह सुब्हान तआला के हाथ में। क्या आपको कुरान की क्लास में बैठकर एक रूहानियत नहीं महसूस होती, एक स्पिरिचुअलिटी नहीं फील होती? ये वो कैफियत है, मैंने आज की बात में बहुत पहले बताया था, कुरान पढ़ते वक्त जो हमारे ऊपर एक तस्कीन होती है ना, नजूल और ततनज़्ज़ल अलैहिमुल मलाइका, ये जन्नत की कैफियत का तारुफ है। यानी जन्नत में हर वक्त ऐसे लगेगा जो हमें अल्लाह के कलाम को सुनते हुए लगता है। वजह क्या है? ये कुरान का दूसरा सिरा अल्लाह के हाथ में। आप फोन पकड़ते हैं, अब तो फोन में भी वायर नहीं रही ना, वो बातें ही नहीं समझ आती। पहले दौर में लंबी सी वो गोल गोल घूमी हुई डंडी होती थी, काले रंग का फोन होता था, फिर उठाते थे, फिर खींचते थे, कभी उसकी तार निकल जाती थी, कभी लटकती थी। उसको जेहन में लाए, आप यहाँ हैं, आपकी माँ पाकिस्तान में, माँ से बात हो रही है, बीच में से रस्सी टूट जाए, तार टूट जाए, आजकल हम कहते हैं वाईफाई सिग्नल चले जाए, आजकल हम कहते हैं स्काइप डाउन हो गया, पेलटॉक चला गया, मैसेज नहीं गया, कुछ ना कुछ फ्लक्चुएशन आ गई। अल्लाह के और मेरे ताल्लुक के बीच में भी फ्लक्चुएशन जब आती है तो मेरा अल्लाह से ताल्लुक टूट जाता है। मैं आपको सच कहूँ, सारी जिंदगी कुरान सुनते रहे और आपको लग रहा है ना अमल नहीं कर रहे, फिर भी सुनते रहे, कुरान छोड़ के आप बड़े से बड़ा अमल करेंगे, गुमराह हो जाएंगे। ये मैं आपको पूरे यकीन से बात कर रही हूँ, आप अभी बच्चे हैं इसलिए इस बात को इतना ही समझ लें तो बहुत है। ये वो आईना है जो हमारे चेहरों के दाग दिखाता है। एक दिन तो हम मुंह साफ कर ही लेंगे ना। लोग कहते हैं पढ़ते हैं तो अमल ही नहीं होता। लो जी, जिनको आप पढ़ाते हैं उनमें तो अमल ही नहीं आ रहा। भैया आप क्या कहते हैं, किनमें अमल नहीं आ रहा? ये आपको दिखते नहीं है लोग सारा सारा दिन कौन अल्लाह के रस्तों में काम करता है, ये अमल नहीं है? ये नमाजें रोजे ये अमल नहीं? नहीं, ये अपने आप को फिर बड़ा नेक समझते हैं, ये घर वालों के साथ जाके लड़ाइयां करते हैं। ला हौला वला कुव्वत इल्ला बिल्ला। आप सुनाए आप क्या चाहते हैं, आप नमाज ना पढ़ें तो क्या आपकी तारीफें करें? यानी आप महसूस करके देखें। मैं यकीन से कह सकती हूँ कि अगर मैं ये कुरान पढ़ना पढ़ाना छोड़ दूँ तो मेरे से ज्यादा खतरे और फितने में कोई ना पड़े। ऐसे मैं डाउन हो जाऊं कि मैं तो डिप्रेशन में चली जाऊं, जैसे बंदा एकदम तेज चलते चलते रुके तो गाड़ी भी एकदम झटका खाती है। ये आपकी मेरी जिंदगी का एक किस्म का नेविगेटर भी है और ये हमें जोड़ के रखता है, चलाता है। यही चीज आज आम करने की जरूरत है। ये सदी रजू इलल कुरान की सदी है। मैं और आप सिर्फ अपने हिस्से का चोंच का पानी डाल के चले जाएंगे, मुझे पता है कब्र में सुकून होगा। कल्ला जो कर सकते थे कर लिया। हमें इससे कोई शक नहीं है कि हम कोई बहुत बड़ा काम करें, हमें पता है हम कुछ नहीं कर सकते, बेअमल है। इतना ही बहुत है कि तूने हमारा नाम नबियों के काफिले में लिख लिया। वरना याद रखिए कि दुनिया में क्या है, यहां तक दो नुक्ते पूरे हुए हैं। पहला क्या था, तकवा, किरदार साजी। दूसरा क्या होगा, एहतिसाम बिल कुरान। सबसे पहले अफराद को तैयार कीजिए, स्कूल में काम करते हैं आप, बच्चों को तैयार करें, उनकी जहन साजी बनाएं। दूसरी बात है आप उन बच्चों को कुरान से जोड़िए। जिन तालीमी इदारों में कुरान से नहीं जोड़ा जाता वहां तकवा नहीं रहता। ऐसी गवाहियां आप चाहें तो मैं इस वक्त भी एक सिस्टर को बुला के ये गवाही दिला सकती हूँ जिन्होंने मेरे सामने दी थी कि कितने 5-6 साल उन्होंने आलिमा का कोर्स किया, शायद इससे भी ज्यादा। कहती कि कुछ भी नहीं पता चला। ग्रामर आ गई, तजवीद अच्छी हो गई अल्हम्दुलिल्लाह, फिका आ गई, अपने मसलक के दलायल अच्छे समझ आ गए, बट तकवा नहीं आया। कभी आप सुने हैरान रह जाए, हॉस्टलों में रहती कुरान पढ़ने गई बच्चियां हम जिंसियत का शिकार हो जाती हैं, लेस्बियन शिकार। हाफिज बच्चे जो वो गंदे काम करने लग जाते हैं, तकवा नहीं होता। तो जिस चीज को आपने अपने बच्चों के किरदार में डालना कि बच्चों के दिल में ईमान डालें, आप उनको कुछ सिखाए ना सिखाए उनको मैनर सिखाए, चलना बोलना खाना। अव्वल तो मैं इतना इंटरेक्ट ही नहीं करती, जब भी निकलू मैं बच्चों का एक एक अमल देखती हूँ। कल भी मैं अंदर गई हूँ तो दो बच्चे बैठे थे, बच्चा बच्ची थे, तो वो लचोर, तो मैंने जाके सलाम अलैकुम कहा, उन्होंने मेरी बात का नोटिस ही नहीं लिया, ऊंची बोल रहे थे। मैंने उन्हें कहा जब सलाम करें तो जवाब नहीं देते? फिर उनको एहसास हुआ कि हमें जवाब देना चाहिए था। यानी आप महसूस करें कि बच्चे को देख कर आप माँ बाप कहें कि ये बच्चा कहाँ से होके आ गया। हम्बल नाजुक, माँ बाप के आगे झुक के पाँव उठा के चलने वाला, ये वो चीजें हैं जो जरूरत है। और तकवा अंदर डाल दे, रोज एक तकवा का मैसेज दे दें, छोटी सी बात, बेटा अल्लाह देख रहा। आज घर जाते हो कि यही सोचना, आज रात को सोते हो कि यही कहते हुए सोना कि अल्लाह मुझे देख रहा है, फरमाबरदारी। ये चीजें आ जाएंगी, ये पहली चीज। और दूसरी चीज क्या है कि एक बन के रहो, तफरकों से हट जाओ, मुंतजिम हो जाओ, मुनज्जम हो जाओ। और सारी चीजों के बीच का जो फोकल पॉइंट है जिसको आप अपना क्या कहते हैं न्यूक्लियस, वो कुरान होगा। सब एक, आज देखिए कितना काम हो रहा है दीन के नाम पे, कितनी जमातें, कितनी ऑर्गेनाइजेशन, कितने इदारे, कितनी एनजीओस, बट आम उम्मत का क्या हाल है? सच बताएं आप अपने दिल पे हाथ रख के कि जब ये शहर में सफाई करने वाली 10 कंपनियां हो तो शहर चमकेगा ना, चमक रहा है। बर्फ उठाने वाली 10 कंपनियां तो बर्फ उठ जाएगी, नतायज दिखाते हैं ना काम हो रहा है। फिर आप देखिए कि और भी मिसालें ले लीजिए, डिसिप्लिन है या शहर में अमन है, जरा सा किसी ने झगड़ा किया फौरन गाड़ी हॉर्न बजाती हुई पुलिस की आ गई। आप कहते हैं कितना अच्छा सिस्टम है, नतायज बताते हैं क्या हो रहा है। जो चीज मैं अक्सर सोच के परेशान नहीं होती हूँ कि काम है दीन का, मस्जिदें इदारे। मैंने आपको एक दिन इस फोन में से मिसाल दी थी, आप भी जाके अपने इस शहर की देख लीजिए, 93 मस्जिदें मैंने गिनी है ओस्लो की, इसमें से एड्रेसेस। आपको भी चाहिए तो ऐप ले ले मेरे से। और इदारे जब मैंने स्कूल देखे तो 4 थे, 4 में एक आपका था नूरुल कुरान, एक और था किसी और मसलक कह लें या कुछ, और 2 को तो मैं भी नहीं जानती थी, एक में तो सियासी नाम था, दूसरा था। पूरे ओस्लो शहर में 4 स्कूल के नाम आए और मस्जिदों के माशाल्लाह 93 एड्रेसेस आए। नहीं है क्या सब है? आज आप देखें तबलीगी जमात, अहले हदीस जमात, दावा जमात अल दावा कह लें, अहले सुन्नत वल जमात कह लें, देवबंदी कह लें, हनफी कह लें, कितना काम है दीन का, नताइज क्यों नहीं है? आम इंसान, आपको पता है कि 80% लोग नमाज भी नहीं पढ़ते, तो कहां गई फिर मेरी दावा? दैट मीन आई एम वर्किंग इन रॉन्ग डायरेक्शन। आप घर साफ करें, पीछे से आपका बच्चा जो है वो बिस्किट का चूरा फेंकता दे, आप सच्ची हैं कि आप काम कर रही हैं पर घर साफ नहीं है? वजह क्या है कि आप बच्चे को समझा नहीं रही कि बेटा बैठ के खाओ, मैंने अभी वैक्यूम किया है, फिर गंद पड़ेगा, ये होगा। आज ये हो रहा है, और उम्मत के जो दीनदार हजरात हैं उनकी कोशिशों का रुख बदल गया। इसीलिए अब आयत 1:4 बड़ी अहम है, ये असल में मेरे लिए, आप तो भी सुन रहे हैं ना, या आप में से जो कहीं दर्स देता है उसके लिए आयत है कि दीन की बात बताने वाले को किस मौजू पे बात करनी है। नेल पॉलिश के मसले पे नहीं, पर्दे के मसले पे नहीं, शादियों में मेहंदी तेल उबटन लगाने के इशू पे बात नहीं करनी। बात करनी है तो तुमने लोगों को खैर की करनी है। कैसे करनी है, आइए देखते हैं।